आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी सन्तोष राउतसँगै दीपक जोशीको नमस्कार।
सुरुमा प्रसारणका प्रमुख खबरहरू।
दिनेश एफएमको समाचार प्रभाव। धनगढी उपमहानगरपालिकाद्वारा नगर क्षेत्रका भत्केका सडकहरू मर्मतको कार्य सुरु। मैया बेहणी जोड्ने जीर्ण कलभर्ट पनि मर्मत हुने।
सुन्दर सुदूरपश्चिम अभियानले सुदूरपश्चिमको आर्थिक विकासमा टेगा पुगाएको पूर्व सञ्चार मन्त्री शङ्कर पोखरेलको जिकिर। अधिकारको लडाई सकिएकाले अब आर्थिक विकासतर्फ लाग्नुपर्नेमा जोड।
अबको 5 वर्षपछि हरियाली सहितका सडक बन्ने। सडक तथा ढल विज्ञ भरतकाजी खाइजुको दाबी। साइकल लेन छुट्टै र रिक्साका लागि पनि छुट्टै लेन बनाउने तयारी।
राज आश्विन संक्रान्ति सुदूरपश्चिममा विजय उत्सवको रूपमा मनाइने बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू।
नर्मलदेखि डिलक्स सम्मका रूमहरू,
दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट,
सेफ्टी कार पार्किङ,
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज,
कस्टमर पिकअप, ड्रप अन रेन्टल,
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली।
सम्पर्क नम्बर 091417544। वेबसाइट www.hotelflora.com.np। इमेल info@hotelflorahospitality। हार्दिक आमन्त्रण। यही असोज 2 गते कैलाली निर्वाचन क्षेत्र नम्बर 4 का जनतासँग वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता र विवेकशील साझा पार्टीको भूमिका सम्बन्धमा छलफल तथा सम्बोधन गर्ने कार्यक्रममा विवेकशील साझा पार्टीका राष्ट्रिय संयोजक श्री रविन्द्र मिश्रज्यू आउनुहुने भएकाले सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि अनुरोध गरिन्छ। स्थान दुर्गा मन्दिर अतरिया। यही असोज 2 गते। समय दिउँसो 1 बजेदेखि 3 बजेसम्म।
आजको खबर अब विस्तारमा। धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका जीर्ण सडकहरू मर्मतको कार्य सुरु गरेको छ। दिनेश एफएमले नगर क्षेत्रका अधिकांश सडकहरू भत्केर जीर्ण भएका तर उपमहानगरपालिकाले मर्मतका लागि कुनै चासो नदिएको समाचार प्रसारण गरेको थियो। नगरपालिकाले कालोपत्रे नै नबनाउने भए पनि वर्खाका बेला भएका खाल्टाकुल्टी पुर्ने कार्य सुरु गरेको छ। लामो समयदेखि क्षेत्रीय सहर विकास कार्यक्रममा परेको भन्दै भत्केका सडकहरू मर्मत गरिएका थिएनन्। सुनौ यस सम्बन्धी यो रिपोर्ट।
एडिबीको ऋण लगानीमा नेपाल सरकारले सुरु गरेको क्षेत्रीय सहर विकास कार्यक्रममा परेको भन्दै भत्केर लथालिङ्ग भएका सडकहरू पनि मर्मतका लागि कुनै चासो नदेखाएको धनगढी उपमहानगरपालिकाले दिनेश एफएममा समाचार प्रसारण भएको 1 हप्ता नबित्दै मर्मतको कार्य सुरु गरेको हो। दिनेश एफएमले गत मंगलबार धनगढीको ऐश्वर्य विद्यानिकेतन सडक, मालपोत कार्यालय अगाडिको सडक लगायतका अधिकांश सडकहरू हिँड्नै नसकिने गरी भत्किएको समाचार प्रसारण गरेको थियो। ती सडकहरू क्षेत्रीय सहरी विकास कार्यक्रममा परेको भन्दै उपमहानगरपालिकाले मर्मत गर्न मानेको थिएन। तर दिनेश एफएममा समाचार प्रसारण भएको 5 दिनमै मर्मतको कार्य सुरु भएको छ। धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्ट।
सडक डिभिजनले हामीलाई चाहिँ ग्रेडर सम्याउनका लागि उपलब्ध हुन सक्ने भनेर हामीलाई पठाइसकेपछि हामीले सामान्य फ्युल खर्च नगरपालिका र ग्रेडर चाहिँ सडक डिभिजन कार्यालयको प्रयोग गरेर अहिले खास गरिकन बजारका मुख्य सडकहरू जहाँ अलि बढी ठुलो खाल्टा थिए तिनलाई सम्याउने काम भएको छ। ती सडकहरूमा अहिले हामीले यो ऐश्वर्य विद्यानिकेतन सडकको केही भागलाई चाहिँ बिग्रिया भागलाई सम्याएका छौँ। त्यस्तै चाहिँ उद्योग वाणिज्य संघको सडक, मालपोत कार्यालयको सडकलाई चाहिँ ग्रेभल हालेर केही सम्याएका छौँ। क्याम्पस गेटभन्दा अगाडि जाखोरताल जाने सडकलाई पनि सम्याएर बराबर गरेका छौँ। त्यस्तै बेला जाने सडक, मटियारी जाने सडक, यी चाहिँ 2-3 दिनमा हामीले काम सम्पन्न गरेका छौँ।
धनगढी उपमहानगरपालिकामा क्षेत्रीय सहरी विकास कार्यक्रम लागू हुने चर्चासँगै भत्केका सडकहरूमा सामान्य मर्मत समेत ठप्प भएको थियो। क्षेत्रीय सहरी विकास कार्यक्रमका लागि छनौटमा परेका सडकहरू बन्न कम्तीमा पनि अझै 1.5 वर्ष लाग्नेछ। तर नगरवासीको गुनासो सहितको रिपोर्ट दिनेश एफएममा प्रसारण भएपछि उपमहानगरपालिकाले सामान्य मर्मतको काम भने सुरु गरेको छ। सहरी विकास विकास तथा भवन निर्माण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा भत्केका सडकहरू मर्मतको कार्य भइरहेको बताउँदै फेरि एकपटक उपमहानगरपालिकाका इन्जिनियर भट्ट
सम्मेउनी ग्रेडर इक्विपमेन्ट सहयोग रूपमा प्राप्त भएको अवस्थामा सामान्य हाम्रो भैपरी विकास शीर्षकबाट फ्युल खर्च मात्रै नगरपालिकाले बेहोर्ने भन्ने हाम्रो चाहिँ कार्यक्रम छ। त्यसमा चाहिँ हाम्रो सामान्यतया अहिलेसम्म भएको उसमा चाहिँ 250 लिटर तेल हामीले खर्च गरिसकेका छौँ र आउने 3-4 दिनमा अर्को 250 सम्म खर्च होला भन्ने अनुमान छ। सामान्यतया 500 लिटर तेल र केही लुब्रिकेन्टहरू र अपरेटरको खाने खर्च चाहिँ हामीले बजेट भैपरी शीर्षकबाट खर्च गर्छौँ।
धनगढी उपमहानगरपालिका भित्रका 42 किलोमिटर सडक क्षेत्रीय सहर विकास कार्यक्रमका लागि छनौटमा परेका छन्। ती सडकहरू उपमहानगरपालिकाले मर्मतका लागि चासो नदेखाउँदा आम सर्वसाधारणहरू समस्यामा परेका थिए। अहिले सामान्य खालको मर्मत भएसँगै आवागमनमा सहजता आएको छ। यस्तै रुबस होटल हुँदै बैयाभेडी जाने सडकमा पर्ने जीर्ण कलभर्टको मर्मतको काम पनि छिट्टै सुरु हुने उपमहानगरपालिकाले जनाएको छ। यसअघि त्यो सडक पनि क्षेत्रीय शहरी विकास कार्यक्रममा परेको भन्दै कलभर्टको मर्मत गरिएको थिएन। फेरि उपमहानगरपालिकाका इन्जिनियर
बैयाभेडी जाने कलभर्ट चाहिँ अब त्यसको एउटा वाल गएको हुनाले त्यो तत्काल चाहिँ सामान्य मर्मत गरेर नपुग्ने अवस्था छ। यद्यपि त्यो रोड एसियाली विकास ब्याङ्कको निर्माण गर्ने सूचीमा परेको छ र हामीले रिक्वेस्ट चाहिँ बनाइदिने भनेका गरेका छौँ, तर पनि अहिले बाटो बन्द नै भएकोले बर्खापछि त्यसलाई चाहिँ सामान्यतया यातायात चल्ने किसिमको मर्मत चाहिँ नगरपालिकाबाट हुन्छ।
दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
पूर्व संचार मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले कैलाली उद्योग वाणिज्य संघले सञ्चालन गरेको सुन्दर सुदूरपश्चिम अभियानले यस क्षेत्रको आर्थिक विकासमा टुवा पुगाएको बताउनु भएको छ। उहाँले अहिलेको सुदूरपश्चिममा बढेको होटलहरूको लगानी त्यसैको प्रतिफल भएको बताउनुभयो।
मैले अहिले पनि काठमाडौँमा रहेको आफ्नो बैठक कक्षमा सुन्दर सुन्दर पश्चिमका फोटोहरू सजाएर राखेको छु। म के विश्वासमा थिएँ त भनेर भन्दाखेरि यो अभियानले सुदूर पश्चिम क्षेत्रमा पर्यटनको विकास गर्ने कुरामा महत्त्वपूर्ण आधार तयार गर्छ भन्ने खालको कुरामा विश्वास त थिएँ। आज हेर्दाखेरि म के देख्छु भनेर भन्दाखेरि जुन ठाउँमा उहाँले पर्यटनको गन्तव्यका रूपमा केन्द्रित गर्नुभएको थियो ती ठाउँहरू त विकसित हुन सकेन। तर भइदिए के भनेर भन्दाखेरि कैलाली र कञ्चनपुर खास गरी धनगढी र चाहिँ महेन्द्रनगरका सन्दर्भको कुराकानी गर्दाखेरि होटेलहरूको सञ्जाल विकसित भएको देख्छु म चाहिँ। सायद त्यो अभियानको एउटा प्रभाव हुन सक्छ भन्ने मलाई लाग्छ।
धनगढीमा रेडियो सुदूर सन्देशको 5 वार्षिक उत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले हिजोको दिनमा पूर्वबाट पश्चिम आउन भारतीय बाटो प्रयोग गरेको स्मरण गराउँदै अब नेपालले पूर्वपश्चिम रेलमार्ग निर्माण गर्न सक्यो भने भारतका धेरै नागरिकका लागि नेपालको यातायात सुरक्षित हुन सक्ने बताउनुभयो।
हिजो यातायातका लागि पनि हामी इन्डिया जानु पर्थ्यो भने अब पूर्वी नेपालका लागि पनि नेपालको भूमि भएर चाहिँ जानुपर्ने स्थिति उत्पन्न भएको छ। र म के ठान्छु भन्दाखेरि कुनै समय हामी यस्तो समय निर्माण गर्न सक्छौँ भारतीय नागरिकहरू सुरक्षित यात्राका लागि नेपालको बाटो प्रयोग गर्न सक्ने स्थिति पनि बनाउन सकिन्छ। यदि हामीले पूर्व पश्चिम रेल निर्माण गर्न सक्यौँ भने स्वाभाविक रूपमा भारतीय नागरिकहरू सुरक्षित यात्राका लागि नेपालको भूमि प्रयोग गर्ने कुरा अनिवार्य हुनेछ।
अहिले सञ्चार माध्यमले पनि राजनीतिक बहसहरूलाई बढी प्राथमिकता दिइरहेको बताउनुभयो। नेपालमा अधिकारको लडाईँ 70 वर्षसम्म चलेको र संविधानले अधिकारहरू स्थापित गरेकाले अब देशको समृद्धि र आर्थिक क्रान्तितिर लाग्न पनि उहाँले सबै दलहरूलाई आग्रह गर्नुभयो।
यस्तै कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्यबहादुर थापा, सांसद कृपा राणा, धनगढी उपमहानगरपालिकाका मेयर निरपौड, पत्रकार चित्राङ्ग थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। रेडियो सुदूर सन्देश 104 मेगाहर्जकी निर्देशक टिका पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन रेडियोका प्रबन्ध निर्देशक हेमन्त पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य पूर्व कार्यकारी सम्पादक सुशील ढुङ्गानाले राख्नुभएको थियो। यस्तै रेडियो सुदूर सन्देश 104 मेगाहर्जले आफ्नो 5 वार्षिक उत्सवको अवसरमा विभिन्न 6 जनालाई सम्मानित गरेको छ। रेडियोको स्थापना लगायतका क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुर्याएको भन्दै व्यवसायी झपट बोहरा, ओम प्रकाश अग्रवाल, समाजसेवी गजेन्द्र वीरचन्द र साई अस्पताल हल्दानीका प्रबन्ध निर्देशक डाक्टर मोहन सती, सक्सेना अस्पताल पलियाका सञ्चालक एके सक्सेनालाई सम्मानित गरेको छ। पत्रकारिता क्षेत्रमा मार्ग निर्देश गरेको भन्दै वरिष्ठ पत्रकार खेम भण्डारीलाई पनि कदरपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो। आजको खबरमा अब एकैछिन ब्रेकको पालो।
देशैभरि डिस होम छाइसक्यो, खुसीको माहौल ढिक्कले ल्याइसक्यो, यो चाडमा पुरा हुन्छ चाहना मनको। हे धुमधामले चाड मनाऊ, खुसी अन गरौ, डिस होमको साथमा खुसी अन गरौ।
HD हजार छुट्टमा खुशी अन गरौँ धुमधामले चाड मनाऊ खुशी अन गरौँ विश्वको साथमा खुशी अन गरौँ
विश्व खुशी अन गरौँ।
घरमा स्वाद दुई एउटै स्वादको खाना पनि कति खानु, यो शनिबार अलि फरक स्वाद लिनुपर्छ है।
जापानिज स्वाद लिम न त।
जापानिज धनगढीमा सम्भव छ र?
अब सम्भव भइसक्यो, काठमाडौँको ब्रान्च फर्स्ट टाइम धनगढीमा।
ए हो र?
हो त, जापानिज फ्राइड चिकन, हलाल चिकन, लाइभ किचन, होम डेलिभरीको व्यवस्था, सँगसँगै सेल्फ सर्भिस पनि रहेको छ। फेरि हरेक बुधबार र शुक्रबार DSLR क्यामेराद्वारा फोटोसुट पनि गरिन्छ। ससेस र अन्य मटेरियलहरू सबै जापानबाट आउँछ। जापानिज फ्राइड चिकन टोयो कारागे बैयाबेहडी रुबस होटलको ठिक अगाडि 9818869965।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। आश्विन संक्रान्तिका दिन आज विश्वकर्माको पूजा आजा गरी मनाइएको छ। फलामसँग जोडिएका विभिन्न औजार, मेसिन, पाठ पूर्जा र यन्त्र आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो। हरेक वर्ष असोज 1 गते विश्वकर्मा पूजा मनाउने गरिन्छ। पसल उद्योग र कल कारखानामा राखिएका विश्वकर्माको तस्विरमा पूजा आजा गरिन्छ। कतिपय स्थानमा त विश्वकर्मा बाबाको मूर्ति नै थापेर पूजा गरिने चलन छ। थप विवरणसहितको सहकर्मी सीताराम ओझाको यो सामग्री सुनौँ।
बिहान उठी नुहाई धुवाई गरी विश्वकर्मालाई धूपबत्ती नैवेद्य लड्डु चढाएर पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेपछि पाठ पूर्जा औजार तथा मेसिनलाई दिनभर प्रयोगमा ल्याइँदैन। यस दिनमा आफ्ना सवारी साधनको पनि पूजा गर्ने गरिन्छ। विश्वकर्माको पूजा गर्नाले सफलता मिल्ने र औजार पाठ पूर्जाबाट कुनै क्षति नहुने धार्मिक विश्वास छ। कुनै पनि अनिष्ट नहोस् भनेर यस दिन फर्निचर, घर निर्माणका औजार र सवारी साधनको पूजा गर्ने परम्परा छ। जयसम्भू ट्रेड एन्ड सप्लायरका संचालक श्याम विष्ट।
अरू साल जसरी गरेका थियौँ त्यसै गरी मनाइयो। बिहान उठ्यो, नुहाई धुवाई गर्यो, विश्वकर्मा बाबाको एउटा फोटो राखियो, गाडी, कार, मोटरसाइकल, स्कुटर सबैको फलामलाई सम्झेर, विश्वकर्मा बाबालाई सम्झेर पूजा गरियो। एउटा आस्था हाम्रो अब बाउ बाजेहरूले मनाउँदै आएको त्यही आस्थाको हिसाबले हामीले मनायो, त्यो आस्था हामीमा पनि भएको भए गएर।
समाजमा यान्त्रिक तथा प्राविधिक कार्यको सुरुवात विश्वकर्माले गरेको धार्मिक मान्यता रहेको छ। विश्वकर्मा पूजाका दिन पूजा गरेका फुल अक्षता त्यही राखी भोलिपल्ट नजिकैको खोलामा लगेर प्रसाद विसर्जन गरिन्छ। विश्वकर्माको पूजा गर्नाले काममा सफलता मिल्ने, घाटा नहुने, दुर्घटना नहुने विश्वास। उद्योगी र श्रमिक बीचको आपसी सम्बन्ध बलियो पार्न यो दिनलाई महत्त्वपूर्ण कडीका रूपमा लिने गरिन्छ। विश्वकर्माको पूजा गरी नाचगानका साथ रमाइलो पनि गर्ने गरिन्छ। उनीहरूले पूजा स्थल रङ्गीचङ्गी बनाई माला र झिल झिले टाँगेर भजन कीर्तनको साथमा प्रसाद ग्रहण गर्ने परम्परा छ। विश्वलक्ष्मी एन्ड हिरा ट्रेड कन्सर्नका संचालक हरेन्द्र जोशी।
विश्वकर्मा बाबाको पूजा फलामको देवताका रूपमा सुपरिचित विश्वकर्मा बाबाको पूजा गरिने हो। त्यसलाई अब वार्षिक रूपमा असोज 1 गतेको दिनलाई मानिन्छ। पूजा आजा गरियो, मिठाई खाइन्छ, रमाइन्छ, ध्वजा पतङ्गा सबै जे जति पूजामा हुनुपर्ने सबै कुराहरू गर्छौँ।
हिन्दू धर्ममा विवाह, यज्ञ तथा गृह प्रवेश लगायतका कर्म गर्दा विश्वकर्माकै पूजा गर्नुपर्ने धार्मिक मान्यता छ। द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा भेदद्वार बनाई लुकाएको धार्मिक विश्वास छ। विश्वकर्मा पूजा प्रविधि र मेसिनरीको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो। एकजना पण्डित पदम पाण्डे।
खाना पिना यताउति जस्तो जहाँबाट खेती उत्पादन हुन्छ भन्नुहोस् होइन, यो संसारलाई पाल्ने चिज त्यसको उत्पत्ति गर्ने भनेको यो हाम्रो विश्वकर्मा बाबाको भए हुनाले विश्वकर्मा बाबाको पूजा वर्षमा एकचोटि गरे। यो जति पनि प्राणीहरूलाई रक्षा गर्नको लागि विश्वकर्मा बाबाको उत्पादन।
दिनेश एफएमका लागि सीताराम ओझा, धनगढी।
यस्तै सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक बढेको छ। यो पर्व हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइन्छ। बुढी पोल्ने पर्वमा बुढी अर्थात् राक्षसी पुत्नालाई पोल्ने गरिन्छ। परम्परागत किंवदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृत्तिकी पुत्नालाई मारेपछि उनका साथी ग्वाला अर्थात् गोठालाहरूले पुत्नाको शव दहन गरेको कथन छ। द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाहरूको ज्यान लिने गरेकी राक्षसी पुत्नालाई भगवान् श्रीकृष्ण दूध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुसियालीमा यो पर्व मनाइने गरिएको बुढापाकाहरूको भनाइ छ। सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा साँझपख बुढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ। यो पर्व सुदूरपश्चिमका डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा, डोटी र भारतको उत्तराञ्चल कुमाउँ गढवालमा पनि मनाउने चलन छ।
दार्चुलाको मार्वा गाउँपालिकाको प्रथम गाउँसभाले नीति कार्यक्रम तथा बजेट पेश गरेको छ। आजदेखि सुरु भएको गाउँसभामा 27,42,54,134 रुपियाँको बजेट पेश गरेको हो। गाउँपालिकाको प्रथम गाउँसभामा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट पेश गर्नुभयो। गाउँपालिकाले कृषि, पर्यटन, ऊर्जा, यातायात, सिंचाइ, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। सडक क्षेत्रले भर्खर जोडिएको मार्मा गाउँपालिकामा सडक स्तर उन्नति तथा कालोपत्री गर्नुपर्ने आवश्यकता छ।
दार्चुलाको बिटुले पारीबगर घुसा खण्डेश्वरी राजमार्ग सडक खण्डलाई अबको डेढ वर्षभित्र अपिहिमाल गाउँपालिकाको मकरी गाडसम्म पुर्याइने भएको छ। अपिहिमाल गाउँपालिकाको आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रम मार्फत सडक क्षेत्रलाई प्राथमिकता दिइएको हो। सडक राजमार्गले नछोएको अपिहिमाल गाउँपालिकामा सडक क्षेत्रको विकासलाई तीव्रता दिन 18 महिनाभित्र मकरी गाडसम्म सडक राजमार्गको पहुँच पुर्याउने नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो।
दार्चुलाको हिमाल गाउँपालिकाले हरेक वडामा बर्थिङ सेन्टर निर्माणको लागि पहल गर्ने भएको छ। स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै आवश्यक आधारमा बर्थिङ सेन्टर निर्माणमा जोड दिने नीति लिइएको हो। स्वास्थ्य सेवा पहिलो प्राथमिकता रहेको भन्दै आर्थिक वर्ष 74-75 वार्षिक नीति तथा कार्यक्रम मार्फत स्वास्थ्य सेवालाई जोड दिइएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङले भदौ 25 गते बरामद गरेको 45 किलो चरेस आज नष्ट गरेको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत बझाङ, जय पृथ्वी नगरपालिकाका प्रतिनिधि र प्रहरीको रोहबरमा जिल्ला प्रहरी कार्यालय नजिकै उक्त चरेस जलाएर नष्ट गरिएको प्रहरी नायक उपरीक्षक ऋषिराम कडेलले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाजुरा जिल्लामा पहिलो पूर्ण संस्थागत सुत्केरी वडाहरू घोषणा भएका छन्। साबिकको कुलदेव मान्डौ गाविस तथा बुढीगङ्गा नगरपालिका 4, 5, 6 वडा र झालीगाउँ पूर्ण संस्थागत सुत्केरी वडाहरू घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो। ती वडामा आर्थिक वर्ष 73-74 163 सुत्केरी भएको, तीमध्ये 101 महिलाले घरमै जन्माएको र बाँकी सबैले स्वास्थ्य संस्थामै बच्चा जन्माएको टाटे स्वास्थ्य चौकीका इन्चार्ज दीपक शाहले बताउनुभयो। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिएको भर्ना सम्बन्धी सूचना। विगत 18 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिएमा स्नातक तह प्रथम वर्षमा भर्ना खोलेको बेहोरा जानकारी गराइन्छ। प्रवेश परीक्षा 2074 कार्तिक 11 गते बिहान 8 बजे। उपलब्ध संकाय एवं विषयहरू बिबिएस तर्फ एकाउन्टिङ, फाइनान्स, मार्केटिङ, बिए तर्फ इङ्ग्लिस, सोसियोलोजी, आरडी, जर्नालिज्म, बिएड तर्फ इङ्ग्लिस एजुकेसन, नेपाली एजुकेसन, म्याथ एजुकेसन, हेल्थ एजुकेसन, प्रपोज्ड प्रोग्राम बिएचएम, बिआइएम, एमबिएस। क्याम्पस सिट सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिए धनगढी 2 कैलाली नेपाल 091-520-392 र 523-192। भर्ना फारम वितरण भइरहेको छ।
ब्रेकपछि समाचारमा स्वागत छ। कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बन्नुपर्छ वा पर्दैन भन्ने चर्चाले बजार पाएको छ। यसै विषयमा आज पनि हामीले श्रोताका प्रतिक्रिया समेटेका छौँ। श्रोता प्रतिक्रिया लिएर आउँदैछन् सहकर्मी द्वय सीताराम ओझा र नवराज पनेरु।
<स्थाथ कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बन्नुपर्छ वा पर्दैन भन्ने चर्चाले बजार पाएका बेला हामीलाई यसबारेमा धेरै प्रतिक्रियाहरू प्राप्त भएका छन्। कैलाली क्याम्पसको आफ्नै छवि छ, तर यसका ठेकेदारको बहुमत भएकाले छलफलको औचित्य देखिँदैन भन्ने आरोप माधव थारूले लगाउनु भएको छ।
नवराज पाण्डेको सुझाव छ, कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय जस्तो अव्यवस्थित बनाउनु छ भने मात्र आङ्गिक क्याम्पस बनाउनु पर्छ, होइन भने यो क्याम्पसलाई नै विश्वविद्यालय बनाउन तर्फ लागौं।
कैलाली बहुमुखी क्याम्पसमा सरकारी लगानी शून्य छ, त्यसैले सुदूरपश्चिम विश्वविद्यालयमा निश्चित मापदण्ड अनुरूपको सहमतिका आधारमा जानुपर्छ भन्ने प्रतिक्रिया केशव विष्टले पोस्ट गर्नु भएको छ।
करण साउदले पोस्ट गरेको विचार यस्तो छ, कैलाली बहुमुखी क्याम्पसलाई पहिले नै विश्वविद्यालय बनाउनु पर्ने थियो, राजनीतिक प्रतिशोधले महेन्द्रनगर बन्यो, यसको छवि र विद्यार्थीको मन र विश्वास जित्दै अलग पहिचान बनाएको क्याम्पसलाई नबिगारियोस्, तर डिन कार्यालय कैलाली बहुमुखी क्याम्पसलाई बनाउने हो भने स्वागत योग्य छ।
आङ्गिङ क्याम्पस होइन, बहुमुखी क्याम्पस आफै विश्वविद्यालय हुन सक्ने क्षमता छ। सधैँ ताला मात्रै लागिरहने सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस राजनीतिको अखडा बनाई 14,000 विद्यार्थीको आशा र भरोसा कदापि राम्रो होइन। भुवन पनिरको सुझाव छ,
कैलाली बहुमुखी क्याम्पस छुट्टै विश्वविद्यालय बनाउन सकिन्छ, तर सुदूरपश्चिम विश्वविद्यालय आङ्गिक क्याम्पस बनाउन सकिँदैन। समाजका बुद्धिजीवी, समाजसेवी, आर्थिक, सामाजिक सहयोगले निर्माण भएको क्युए प्राप्त शैक्षिक संस्थालाई धराममा पार्न कसैलाई अधिकार छैन। यो विचार लेख्नु भएको छ मुकेश धामीले।
जीवन पन्तको विचारमा कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने कुरा राम्रो हो, किनकि आज सुदूरपश्चिम विश्वविद्यालय जुन अवस्थामा छ, सबै मिलेर अगाडि बढ्यो भने पक्कै पनि त्रिभुवन विश्वविद्यालयभन्दा कम हुँदैन। पहिला त्रिभुवन विश्वविद्यालय पनि यस्तै अवस्थाबाट गुज्रिएको थियो, त्यसैले सबैले आफ्नो क्षेत्रबाट सहयोग गरौँ।
झापाबाट कैलाश राई भन्नुहुन्छ, हुन त म झापाले हुँ, तर पाउनुभएको अवसर नगुमाउनुहोला, यो ठुलो अवसर हो।
रामजङ प्रताप चौधरीको विचारमा आजको आवश्यकता भनेको वैज्ञानिक र व्यावहारिक शिक्षा हो, बेरोजगारी उत्पादन गर्ने शिक्षा होइन। 21 शताब्दीमा अन्तर्राष्ट्रिय शिक्षासँग तुलना गर्न सक्ने हुनुपर्छ। सुदूरपश्चिम विश्वविद्यालय र कैलाली बहुमुखी क्याम्पस एउटै प्रदेशमा पर्ने भएकाले समस्याको पहिचान गरी कार्यान्वयन गर्न सहज हुन्छ, त्यसैले आङ्गिक बनाउँदा उचित देखिन्छ।
र दिपा गङ्गा भन्नुहुन्छ, आङ्गिक हुनुपर्छ, किनभने कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा गाविधैमा केही हुन्न, बस नेतृत्व राम्रो गर्न सक्नुपर्छ, राजनीति शिक्षामा हुनु भएन र राजनीतिक दलका कार्यकर्ताहरू भर्ना हुनु भएन।
प्रतिक्रिया व्यक्त गर्ने सबै श्रोतालाई धन्यवाद। तपाईँका पनि समसामयिक विषय र हाम्रा समाचार बुलेटिन प्रति कुनै प्रतिक्रिया छन् भने पोस्ट गर्न सक्नुहुन्छ।
आज आइतबार, अब साप्ताहिक स्तम्भ सुन्दर पश्चिमको पालो।
सुन्दर सुन्दर सुदूरपश्चिम,
साप्ताहिक स्तम्भ सुन्दरपश्चिममा स्वागत छ, म शिवराज भट्ट। हरेक नगरको सुन्दरता, त्यहाँको सडक, सडकमा राखिएका ट्राफिक संकेत, सडकको वरिपरि झिलिमिली भएको सडक बत्ती, बर्खामा सल्लक्क पानी बगेको सफा सडक र अनि हरियालीमा भर पर्दछ। अबको 5 वर्षपछि धनगढी सहित 4 नगरपालिकामा लागू भएको क्षेत्रीय शहरी विकास कार्यक्रम सम्पन्न भएपछि त्यस्तै सुन्दरता आउनेछ। सडकमा जताततै निर्माण सामग्री त परै जाओस्, सामान्य कागज पनि फालेको हुने छैन। गाडीका लागि छुट्टै सडक, साइकल लेन अलग्गै अनि रिक्साका लागि छुट्टै सडक र पैदल यात्रु लागि फुटपाथ पनि। यस्तै परिकल्पनाका साथ क्षेत्रीय शहरी विकास कार्यक्रमको परामर्शदाता कम्पनी बिल्डिङ डिजाइन अथोरिटीले काम थालेको छ। चारै स्थानीय तहमा सडक र ढलको डिजाइन र इस्टिमेटका लागि नेपाल सरकारका पूर्व सहसचिव तथा कोहलपुर महाकाली सडक खण्डमा काम गरिसक्नुभएका सडक डिभिजन सुदूरपश्चिम क्षेत्रीय निर्देशक समेत भइसक्नुभएका भरतकाजी देउजीलाई विज्ञ तोकेको छ। नगरको सुन्दरताका लागि कस्तो सडक बन्नुपर्छ अथवा सडकले नगरको समृद्धि कसरी गर्छ, आजको सुन्दरपश्चिममा हामीले सडक तथा ढल विज्ञ देउजीलाई निम्त्याएका छौँ।
अहिले हामी सधैँ यस्तै सहर बनाएर बस्नु त भएन। धनगढी म 40 सालमा आउँदा पनि यस्तै थिएँ, अहिले पनि यस्तै छ। भनेपछि यसले हामीले कहिले चेन्ज गर्नु त भने यो कन्सेप्टमा चाहिँ अहिले यसपालि चाहिँ हामीले राम्रो दल, तर यसको लागि हामीले मिनिमम 30 मिटर राइट अफ वे माया छौँ। त्यो राइट अफ वे भएकोमा हामी तुरन्त डसेपछि हामी सर्भे सुरु गरिहाल्छौँ र त्यसलाई चाहिँ आवश्यक चाहिने अनि बाटो मिनिमम पनि 7.5-10 मिटरको हुन्छ र त्यो बाटोमा चाहिँ अब ढल चाहिँ सकेसम्म हामी पुरै कभर गरिराख्छौँ, ओपन राख्दैन, जुन चाहिँ कन्क्रिट ब्लक एकदम बढेर राख्छौँ। त्यसको लागि हामी डिजाइन गर्छौँ, कति डिस्चार्ज पानी त चाहिन्छ भनेर त्यो अनुसारले त्यो सेक्सन डिजाइन हुन्छ। र त्यसको अलावा पनि हामीले अझ सोचेको छौँ, यदि त्यसमा हामीसँग जग्गा छ अथवा त्यो ल्यान्ड छ भने हामीले यहाँ मैले रिक्साबेहरूले धेरै डिस्टर्ब गरेको छ, रिक्साबेहरू छुट्टै बनाउने, रिक्साबेहरू छुट्टै बनाइदिन्छु प्लस अनि त्यस फुटपाथ प्लस मिल्यो भनेदेखि चाहिँ अनि सोलारको लागि हामीले प्रपोज छ, अब त्यो हाम्रो बजेटले भ्याएछौँ, यो सबैलाई हामी इन्क्लुड गर्ने सोचेको छौँ। किनभने अब हामी यो सहरभित्र छिर्दाखेरि यति राम्रो होस् कि हामी कुनै ठाउँमा बाहिर गएर विदेशमा गएको जस्तो फिलिङ होस्, जो हामीले अहिले हामीले कल्पना गरेका छैनौँ भनेपछि यस्तो खालको हामीले कल्पना गरेर हामीले बनाउनेको छौँ।
जहाँ क्षेत्रीय सहरी विकास आयोजना लागू भइरहेछ त्यहाँका जनता र आम सर्वसाधारणले परिकल्पना गर्ने हो भनेपछि त्यो कस्तो सडक, कस्तो ढल, कस्तो सुन्दरता, त्यसमा के कुरा हुन्छ कि
यो सडकमा अहिले जस्तो हामीहरू अस्त व्यस्त छ त्यस्तो हुनै सक्दैन, किनभने गाडी कुद्ने ठाउँ गाडीको लेन हुन्छ, रिक्साहरू कुद्ने ठाउँ रिक्साको लेन हुन्छ, र फुटपाथमा पैदल हिँड्ने मान्छेको लागि छुट्टै हुन्छ भने, र त्यो सबै भए तापनि हामीले त त्यहाँ हरियालीको लागि त रुखहरू रोप्नु पर्ने हुन्छ नि, अनि हरियाली भएर त्यति मात्र होइन, फेरि अहिले मैले धेरैमा देखेको छ ट्राफिक साइन बोर्डहरू, जुन चाहिँ हामी ट्राफिक साइन बोर्ड अनि त्यो पेभमेन्टहरूमा चाहिँ एकदम रङ्गी चङ्गी हाम्रो चाहिँ ट्राफिक सम्बन्धी लेनहरू राख्छौँ, जसले चाहिँ सबैलाई थाहा हुन्छ। अहिले हाम्रो क्रसिङमा कुनै पनि साइन बोर्ड राखेको देखेको छैन मैले, भने हामी यति तरिकाको यो सहरले सुन्दरता तरिकाको बनाउँछौँ कि हामी कोसिस गर्छौँ कि यो साँच्चै नै राम्रो हुन्छ। अब यसमा हामीले चाहिँ त्यो अनुसार डिजाइन गर्दैछु। यसको लागि मेन कुरा भनेको चाहिँ राइट अफ वे नै हो, राइट अफ वे प्रोभाइड गर्यो भनेदेखि राम्रो बन्छ। अब तर यो कुनै ठाउँमा चाहिँ 20 मिटर राइट अफ वे पनि छ, कुनै ठाउँ 16 मिटर राइट अफ छ भने त्यहाँ चाहिँ सडक थलहरू राख्छौँ। तर अहिलेको सडकहरू चाहिँ पहिलाको त फेरि बनायो भट्क्यो भने होइन, अन्त र सकेसम्म हामीले चाहिँ ल्यान्डहरू अरू डक भनेर खाने छोडिदिनु, जसले गर्दा टेलिफोन ल्यान्ड प्लस अरू ल्यान्डहरू पनि त्यहाँबाट लान सक्ने होस् र सडक साँच्चै सुन्दर हुन्छ।
अहिलेको सडक यहाँले हेरिरहनु भएको छ, घुमिरहनु भएको छ, निर्माण सामग्री सडकमै छ, गाई वस्तुले सडकमै त्यत्रो फोहोर गरेका छन्, साइकिल लेन पनि त्यही छ, त्यो नगरको सुन्दरताका लागि सडक र व्यवस्थित ढलको कतिको महत्व छ, त्यसले नगरलाई कसरी समृद्धितिर लैजान्छ?
जब त्यो सडक जहाँ जस ठाउँमा तालेको हुन्छ, जब त्यो ढल बाहिर एक ठाउँमा खोलेर गनाइरहेको हुन्छ, जहाँ क्लोजिङ ढल हुँदैन भने त्यो सहर हामी के कल्पना गर्छौँ भने, अहिले बनाउने हामीले ढलहरू चाहिँ टोटली राम्रो खालको कन्क्रिट हुन्छ र त्यो क्लोज ड्रेन हुन्छ, बाहिर के पनि थाहा हुँदैन हजुरले। त सडक पनि यस्तो खालको हामी डिजाइन गर्छौँ कि जब कि फेरि यहाँ मैले देखेको छु क्वालिटी धेरै राम्रो भएन भने त्यसो होइन, सबैको त्यसको पेमेन्ट डिजाइन गर्छु र कुन टाइपको गाडी कति गाडी चाहिन्छ ट्राफिक सर्भेको आधारमा हामीले कति सामान ठिकनेस चाहिन्छ र त्यो त्यसको आधारमा चाहिँ हामीले बनाएर चाहिँ हामी बाटो बनाउँछौँ। अनि ढललाई त त्यसको पानीको सुचारू रूपले पानीको बहाव भयो भने त त्यहाँ फोहोर हुने चान्सेस छैन।
42 किलोमिटर सडक बन्छ धनगढी उपमहानगरपालिकाको मात्रै कुरा गर्ने हो भनेपछि पहिलो चरणमा भनिया छ, तपाईँ त धेरै लामो समयसम्म सडकमा काम गर्नुभयो, सडकबाटै तपाईँ रिटायर हुनुभएको छ, अहिले धनगढीको नगर क्षेत्र पनि तपाईँ घुमिरहनु भएको छ, यसलाई कस्तो अवस्था भन्न सकिन्छ?
हरेक वर्ष बजेट आउँछ, हरेक वर्ष बाटो बनाउँछु, हरेक वर्ष नाले बनाउँछु, अनि अर्को वर्ष सेम जहिले पनि त्यही पोजिसन हुन्छ। त्यो वास्तवमा हाम्रो एउटा विडम्बना पनि हो र राम्रो पनि होइन, र भएको राष्ट्रको पैसा खर्च भइरहेको छ, र अर्को वर्ष फेरि आज भने फेरि त्यही ठाउँ भरको पनि क्वालिटी बिना क्वालिटी त्यति कम्प्रोमाइज गरेको हुँदैन भने पनि त्यो बिग्रिन्छ। किनभने यसमा त हामीले सिस्टमलाई पनि एउटा दोष दिनुपर्छ, किनभने हाम्रो खरिद योजनाले लो बिडलाई दिने जुन मेन्टालिटी भयो त्यो टोटल्ली रङ हो, अब भन्न मिल्दैन। किनभने अब हामीले थाहा छ त्यो कुरा, त्यही सडकलाई त 40 करोड चाहिन्छ भने अब 10 करोडमा बनाउँछौँ भनेर ठेकेर हामी दिनुपर्ने हुन्छ। यो योजनामा चाहिँ पकेटमा आउँछ, ढलको मात्र पैसा आउँछ, सडकको मात्र पैसा आउँछ, टेलिफोनको मात्र पैसा आउँछ, जसले गर्दाखेरि बनेको सडक पनि बिगारेर फेरि टेलिफोन लाग्छ अर्को हुन्छ। तर यो चाहिँ प्याकेजको रूपमा आएछ, जसले गर्दाखेरि चाहिँ यसमा हामीले ढल सडक र सिवरेज सिस्टमको लागि अनि फेरि वेस्ट म्यानेजमेन्ट प्लानिङहरू सबै एकमुस्त प्लानिङ गरेर आएकोले अनि अर्बन प्लानिङको छुट्टै छ भने पनि कुन कुन ठाउँमा अर्बन डेभलपमेन्ट गर्न सक्छ, कुन कुन ठाउँमा बाटोहरू बनाउन सक्छ, त्यहाँ किन ल्यान्ड पुलिङ गरेर टाउन प्लानिङ नबसाल्ने, यसो सबै हाम्रो यसपालिको हाम्रो प्रोग्राममा छ भनेपछि मलाई लाग्छ यो पछि यो प्रोजेक्ट सकेपछि यो सहरै अर्को हामीले आएर 10-15 वर्षपछि यो सहरै अर्को हुन्छ।
कति समय लाग्ला यो सर्वे डिजाइन गर्न, त्यसपछि त्यसको टेन्डर होला, त्यसपछि त्यसको निर्माण होला, यो 42 किलोमिटर सडक र ढल निर्माण भइसक्ने अवधि चाहिँ कति जति होला?
यो एसियाली विकास ब्याङ्कले हामीले जम्मा 5 वर्षको टाइम दिएछ यसको लागि, 1 वर्ष यसको डिजाइन, 6 महिना यसले प्रोक्युरमेन्ट, अनि 3.5 वर्ष चाहिँ कन्स्ट्रक्सनको लागि दिएछ भनेपछि टोटल 5 वर्ष हो। हामी 5 वर्षमा चाहिँ हामीले यो बाटो चाहिँ बनाइसक्नु पर्ने हुन्छ।
अबको 1 वर्षभित्र अथवा तपाईँहरूलाई तोकिएको डिजाइन इस्टिमेटको टाइमभित्र त्यो काम चाहिँ सकिन्छ?
हुनै पर्छ, त्यो हुनै पर्छ, हामी त्यो त्यसको अगाडि लाग्छौँ, हामी टाइम टु टाइम यहीँ आउँछौँ।
हस्त साप्ताहिक स्तम्भ सुन्दर पश्चिम आजलाई यति नै, अर्को हप्ता नयाँ विषय वस्तु लिएर आउनेछौ। नमस्कार।
अब जाँदा जाँदै प्रसारणका प्रमुख खबर पुनः एकपटक।
दिनेश एफएमको समाचार प्रभाव। धनगढी उपमहानगरपालिकाद्वारा नगर क्षेत्रका भत्केका सडकहरू मर्मतको कार्य सुरु, बैया भेडी जोड्ने जीर्ण कलभर्ट पनि मर्मत हुने।
सुन्दर सुदूरपश्चिम अभियानले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुगाएको, पूर्व सञ्चार मन्त्री शङ्कर पोखरेलको जिकिर। अधिकारको लडाइँ सकिएकाले अब आर्थिक विकासतर्फ लाग्नुपर्नेमा जोड।
अबको पाँच वर्षपछि हरियाली सहितका सडक बन्ने, सडक तथा ढल विज्ञ भरतकाजी खाइजूको दावी। साइकल लेन छुट्टै र रिक्साका लागि पनि छुट्टै लेन बनाउने तयारी।
राजा आश्विन संक्रान्ति, सुदूरपश्चिममा विजय उत्सवको रूपमा मनाइने बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
साँझ 6:30 बजेको आजको खबर सकियो। राति 10 बजे अर्को समाचार बुलेटिन प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी सन्तोष रावतसँगै दीपक जोशीलाई पनि बिदा दिनुहोस्। नमस्कार, शुभ साँझ।
इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढ़ी।